रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको विपर कटेरीका एक एक घरका 16 जना 4 दिनदेखि सम्पर्क विहीन, उनीहरूको खोजी भइरहेको प्रहरीको भनाई। स्थानीयवासीको माग सम्बोधन गरेर काठमाडौं तराई मधेस द्रुत मार्गलाई तीव्रताका साथ अघि बढ़ाउन प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बन्धित अधिकारीलाई निर्देशन। रेबिज विरूद्धको भ्याक्सिन र सर्पदंश उपचारमा प्रयोग हुने खोप सातै प्रदेशमा आपूर्ति भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र थाइल्याण्ड र क्याम्बोडिया युद्ध विरामका लागि सहमत। अब समाचार विस्तारमा। सिन्धुलीको गोलन्जोर गाउँपालिका 6 छेत्पा नजिक भण्डास विपर कटेरीमा एकै घरका लोपोन्मुख हायु परिवारका 16 जना 4 दिनदेखि सम्पर्कविहीन भएका छन्। शुक्रबारदेखि सम्पर्कविहीन हुनेहरूमा घरमूली 52 वर्षीय उर्मिला हायु, उहाँका 6 भाइ छोरा, 5 बहिनी छोरी, बुहारी, जेठो ज्वाई र नाति नातिनी रहेको स्थानीयले बताएका छन्। उनीहरूले लोपोन्मुख सामाजिक सुरक्षा भत्ता 1,80,000 रूपियाँ बैंकबाट झिक्न बिहिबार नै ओडा कार्यालयबाट सिफारिश लिएको ओडा सचिव गायत्री भण्डारीले जानकारी दिनुभयो। अरू बस्तीभन्दा टाढा एकान्तमा उनीहरूको घर रहेकाले कहिलेदेखि उनीहरू हराएको भन्ने यकिन नभएको ओडा अध्यक्ष रविन कुमार श्रेष्ठले जानकारी दिनुभयो। सम्पर्कविहीन भएका हायु परिवारको खोज तलाश भइरहेको प्रहरीको भनाई उद्धृत गर्दै त्यहाँबाट हाम्रा संवाददाता कमल सरला सुनुवारले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं तराई मधेस द्रुतमार्ग सड़क आयोजना अन्तर्गतको प्रवेश बिन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधान गर्ने विषयमा सम्बन्धित मन्त्री सहित उच्च अधिकारीसँग जानकारी लिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उक्त आयोजनाको हालको प्रवेश बिन्दु कायम भएको ललितपुर महानगरपालिका 21 खोकनाको फुडोलमा देखिएका समस्या समाधानका लागि हालसम्म प्राप्त अध्ययन र विकल्पका सुझावबारे परामर्श गरिएको छ। खोकना क्षेत्रमा नेवार समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकाले त्यसलाई सम्बोधन गर्ने विकल्पबारे छलफल भएको हो। छलफलपछि प्रधानमन्त्री ओलीले समस्यालाई लामो समय अन्यलमा नराखी स्थानीयवासीको माग सम्बोधन गरेर आयोजनालाई तीव्रताका साथ अघि बढ़ाउन निर्देशन दिनुभयो। छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षा मन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डाक्टर युवराज खतिवड़ा, प्रधान सेनापति अशोकराज सिग्देल र दुवै मन्त्रालयका सचिवहरूको उपस्थिति थियो। स्वास्थ्य सेवा विभागले देशका 7 प्रदेशमा रेबिज विरूद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ। विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डाक्टर पवनजङ रायमाझीले यसअघि नै खरिद भएका आपूर्तिका क्रममा रहेको औषधि प्रदेश सरकारहरूका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको जानकारी दिनुभयो। रेबिज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधि अभाव भएको समाचार आए लगत्तै चासो लिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई अभाव नहुने गरी तत्काल आपूर्ति व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो। कोशी प्रदेशका 14 जिल्लामै डेंगूको संक्रमण फैलिएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ। निर्देशनालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा कत्रिका अनुसार कोशीमा 3,181 जना डेंगू संक्रमित रहेका छन्, जसमा 3 जनाको मृत्यु भएको उहाँले बताउनुभयो। पहाड़ी जिल्लामा डेंगू संक्रमित अत्यन्त न्यून रहे पनि तराईका 4 जिल्लामा बढ़िरहेको निर्देशनालयको तथ्याङ्कले देखाएको छ। नेपालका अधिकांश सामुदायिक विद्यालयहरूमा अहिले पनि आर्थिक अभावका कारण शिक्षकको पारिश्रमिकदेखि दैनिक प्रशासन खर्च जुटाउन समस्या पर्ने गरेको छ। तर सल्यानका केही सामुदायिक विद्यालयहरूले विद्यालय आत्मनिर्भर अभियान अन्तर्गत कोष स्थापना गरी आर्थिक कठिनाईलाई अवसरमा बदलेका छन्। सल्यानबाट संवाददाता दीपक शर्माको एक रिपोर्ट।
सिद्ध कुमार गाउँपालिका तीन ढोरसौरमा रहेको निराजन माध्यमिक विद्यालयका प्रधान अध्यापक धर्मराज घरतीको निराजन मावि आत्मनिर्भर अभियान शिक्षा क्षेत्रमा नवीनतम उदाहरण बन्न पुगेको छ। आफ्नै भत्ताबाट कोषको शुरूआत गर्दै अभियानलाई अगाडि बढ़ाइरहनु भएका घरतीले हालसम्म अभियानमा 46 लाख रूपियाँ संकलन गरिसक्नु भएको छ।
सबै साथीभाइहरूलाई जोड्दै लैजाने भन्ने मेरो लक्ष्य थियो। त्यसै अन्तर्गत 46 लाख भन्दा बढी अभियानबाट रकम जम्मा भएको छ। यसको साथसाथै मैले फेरि अर्को अभियान पनि जोडेको छु। मेरो एक दिनको खाजा निराजन माविलाई भन्ने एक दिनको खाजा निराजन माविलाई दिनुहोस् म विद्यालय बनाउँछु भनेर हिँड्ने अभियानका साथ लागेको छु।
कोष स्थापना अभियानमा अभिभावक सरकारवालाहरू पनि जोडिएका छन्। अभिभावक गोविन्द चलाउने
आर्थिक स्तर न्यून छ त्यस्तो सामुदायिक विद्यालयहरूले यो अभियान चलाउन जरुरी छ र यसमा हामी सबै अभिभावक तर्फबाट हातेमालो गर्नु सहकार्य गर्नु अत्यन्तै महत्वपूर्ण जिम्मेवारी हुन्छ।
बागचौर नगरपालिका 8 कोटमौलामा रहेको कालिका माध्यमिक विद्यालयले पनि आत्मनिर्भर अभियानको शुरूआत गरेको छ। पूर्व विद्यार्थी अभिभावक सामुदायिक वन आमा समूह लगायतबाट 2 महिनामा 29 लाख रूपियाँ भन्दा धेरै सहयोग संकलन भइसकेको विद्यालयका प्रधानाध्यापक खुम्राज केसी बताउनुहुन्छ।
विद्यालयको आत्मनिर्भर कोष सञ्चालन गर्नको निम्ति सहयोग संकलन अभियान सञ्चालन गरेको थियो। 2 महिने सहयोग अभियानमा जोडि झनै 700 जना जति महानुभावहरूले 29 लाख बराबरको सहयोग गर्नु भएको थियो। उक्त रकमलाई हामी मूलधनको रूपमा राखेर प्राप्त ब्याजबाट नै विद्यालयको आवश्यकता आधारमा खर्च गर्नेछौ।
आर्थिक अभावमा गुर्जिरहेका सामुदायिक विद्यालयको आर्थिक तथा शैक्षिक स्तर उकास्न स्थानीय सरकारको सहयोग कस्तो छ त? सिद्ध कुमार गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्ने
आत्मनिर्भर कोष कार्यविधि संसदबाट पास गरेर अझ थप ऊर्जा प्रदान गरेर
शैक्षिक गुणस्तर सुधार गर्न आर्थिक बलियोपन पनि उत्तिकै जरूरी हुन्छ भन्ने उदाहरण भनेका छन् सल्यानका यी विद्यालयहरू। दीपक शर्मा, सल्यान।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ़न चाहेको स्पष्ट पार्नु भएको छ। आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा पर्यटन नीति 2082 सार्वजनिक गर्दै मन्त्री पाण्डेले निजी क्षेत्रलाई आत्मविश्वासका साथ अघि बढ़न आग्रह गर्दै सरकार समन्वयका लागि तयार रहेकोले निजी क्षेत्र अघि बढ़ेपछि मात्र सकारात्मक परिणाम हासिल गर्न सकिने बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नुपर्ने र त्यसका लागि थप लगानी आवश्यक रहेको बताउनु भएको छ। आज वीर अस्पतालको 136 वार्षिकोत्सव समारोहमा मन्त्री पौडेलले भदौ महिनासम्म सबै अस्पतालको स्वास्थ्य बीमा रकम फरफारक गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो। अस्पतालका निर्देशक प्राध्यापक डाक्टर दिलीप शर्माले अस्पतालमा दैनिक 2500 भन्दा बढ़ीले सेवा लिने गरेको बताउनुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले मीडिया काउन्सिल विधेयकमा आज विभिन्न सरोकारवाला संघ संस्थाका प्रतिनिधिसँग सुझाव लिएको छ। समितिको आजको बैठकमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले अब गठन हुने मीडिया काउन्सिलमा अध्यक्ष सहित कम्तीमा 3 जना सदस्यको भूमिका कार्यकारी रहने गरी विधेयक संशोधन गर्न सुझाव दिनुभयो। मीडिया काउन्सिल पत्रकारहरूको मात्र नभई आम पब्लिकको समेत भएकाले उजुरी लिने सुनवाई गर्ने लगायतका थुप्रै काम गर्नुपर्ने हुँदा अध्यक्ष सहित 3 सदस्य समेत कार्यकारी रहने व्यवस्था कानूनी रूपमै गर्न समितिलाई सुझाव दिनुभयो। यसै गरी सामुदायिक रेडियो प्रसारकहरूको संस्था एकोर्याबका अध्यक्ष अर्जुन गिरीले मीडिया काउन्सिलले सामुदायिक रेडियोहरूलाई समेत समेट्नुपर्नेमा जोड़ दिनुभयो। तराई मधे सहित मिथिलाञ्चल क्षेत्रमा मनाइने झूला महोत्सव शुरू भएको छ। जनकपुर धामको मठ मन्दिरमा सामूहिक रूपमा यो पर्व मनाइन्छ। विष्णु लक्ष्मीका अवतार मानिने राम सीता र कृष्ण राधाका प्रतिमालाई विशेष रूपमा तयार पारेको झूलामा राखेर रेशमको डोरीले तानेर झुलाउने चलन रहेको छ। यो पर्वमा आम सर्वसाधारण आफ्नो बस्ती नजिकको मठ वा मन्दिरमा भेला भई भजन कीर्तन गर्दै सीताराम र राधा कृष्णका प्रतिमा राखिएका झूला हलाउँदै नाच गान पनि गर्ने गरेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्ड र क्याम्बोडिया तत्काल लागू हुने गरी विनाशर्त युद्ध विराम गर्न सहमत भएका छन्। मलेसियाको मध्यस्थतामा दुई देशका प्रधानमन्त्री बीच भएको वार्तापछि युद्ध विराम घोषणा गरिएको हो। मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले थाइल्याण्ड र क्याम्बोडियामा शान्ति स्थापनाका लागि युद्ध विराम पहिलो र महत्वपूर्ण कदम भएको बताउनु भएको छ। क्याम्बोडियाका प्रधानमन्त्री हुन माथिन र थाइल्याण्डका प्रधानमन्त्री पुमथाम वेचयचाईले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया सरकारलाई धन्यवाद दिनुभएको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले दुवै देशलाई अमेरिकासँगको व्यापार वार्ताको पूर्व शर्तका रूपमा युद्ध विराम गर्न आह्वान गरेपछि मलेसियामा शान्तिवार्ता भएको थियो। थाइल्याण्डको राजधानी ब्यांकक स्थित एक खाद्य बजारमा आज भएको गोलीकाण्डमा 5 सुरक्षाकर्मीको ज्यान गएको छ भने 3 घाइते भएका छन्। आज दिउँसो खाद्य बजारमा आक्रमणकारीले गोली प्रहार गरेपछि आफूलाई पनि गोली हानी आत्महत्या गरेका थिए। थाइल्याण्डमा बन्दुक नियन्त्रणका कानूनहरू कमजोर भएकोले गोलीकाण्ड हुने गरेको समाचारमा जनाइएको छ।
पहिलो बैंक
विभिन्न मन्त्रालय तथा निकायका सचिवहरूले संघीयता कार्यान्वयन भन्दा अघिको बेरुजुको समस्या समाधानका लागि नीतिगत व्यवस्था गरिनुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सहभागी सचिवहरूले पछिल्ला वर्षहरूमा बेरुजु घट्दै गएको र अझै कम गर्ने गरी काम गरिरहेको भए पनि संघीयता कार्यान्वयन भन्दा अघिका बेरुजुका कारण मन्त्रालयगत बेरुजु धेरै देखिने गरेको बताउनुभयो। बैठकमा सबै मन्त्रालय तथा निकायका सचिवहरूले बेरुजु बारे समितिले सोधेका 13 प्रश्नको जवाब दिँदै बेरुजुको नीतिगत तथा व्यावहारिक समस्या बारे प्रस्तुतीकरण गर्नुभएको थियो। विश्व ब्याङ्कले यही जुलाईदेखि लागू हुने गरी नेपाललाई दिँदै आएको ऋणको ब्याज दर 0.75% बढ़ाएर 1.5% पुर्याएको छ। सोमबार नेपाल आर्थिक पत्रकार संघ नाफिज र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा संचालित वैदेशिक सहायता परिचालन प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रममा वैदेशिक सहयोग समन्वय महाशाखा अर्थ मन्त्रालयका प्रमुख धनीराम शर्माले त्यस्तो जानकारी दिनुभएको हो। उहाँले नेपालले हालसम्म विश्व ब्याङ्कसँग लिँदै आएको विकास सहायतामा 0.75% ब्याज लिँदै आएकोमा त्यसलाई बढ़ाएर 1.5% पुर्याएको बताउनुभयो। विश्व ब्याङ्कले गएको 1 जुलाईदेखि ब्याजदर बढ़ाएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ। यस अघिको ऋण 40 वर्षभित्र तिर्ने गरी लिने गरिएको थियो। नयाँ व्यवस्था अनुसार ऋणको मेच्युरिटी अवधि 30 वर्ष कायम गरिएको छ। अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कोअपरेशन एमसीसीको अनुदानमा नेपालमा सञ्चालन हुने कार्यक्रमहरूले निरन्तरता पाउने भएका छन्। अर्थ मन्त्रालयका अनुसार एमसीसीको यही साउन 8 गतेको पत्र अनुसार नेपालमा सञ्चालित एमसीसीका कार्यक्रमले निरन्तरता पाउने भएका हुन्।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब खेल समाचार। अजय बमबाट
प्रधानमन्त्री केपी शर्मा ओलीले तयारीका सबै खाले अवस्थाको अध्ययन पश्चात नसर्ने गरी 10 वृहत राष्ट्रिय खेलकुदको मिति तोक्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिनुभएको छ। सोमबार प्रधानमन्त्री निवास बालोटारमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीका साथै राखेपका पदाधिकारीहरूलाई बोलाएर छलफल गरेपछि प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनुभएको हो। राखेपका संरक्षणको हैसियतमा प्रधानमन्त्री ओलीले विभिन्न 22 राष्ट्रिय खेल संघका पदाधिकारीहरूसँग पनि छलफल गर्नुभएको थियो। छलफलका क्रममा प्रधानमन्त्री ओलीले मन्त्रालय र राखेपा बीच उचित समन्वय गर्न पनि निर्देशन दिनुभयो। 10 राष्ट्रिय खेलकुद गत वर्ष कर्णाली प्रदेशको सुर्खेतमा हुने तय भएको थियो। प्रत्येक 2 वर्षमा हुनुपर्ने मान्यता रहेको राष्ट्रिय खेलकुदको 9 संस्करण 2079 मंगिरमा पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा भएको थियो। 10 राष्ट्रिय खेलकुदका लागि सुर्खेतमा सबै खाले भौतिक पूर्वाधार अघिल्लो वर्ष नै तयार भइसकेका छन्। अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा विश्व टेबल टेनिस 10 एसियाली छनौट च्याम्पियनशीप बुधबार र बिहिबार हुने भएको छ। एसियन टेबल टेनिस युनियनको वार्षिक कार्यक्रम अनुसार लैनचोर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा दक्षिण एसियाका नेपाल सहित भारत, श्रीलंका, बंगलादेश र मालदिवसको सहभागिता रहनेछ। प्रतियोगितामा भारतबाट 10 तथा नेपाल, श्रीलंका, बंगलादेश र मालदिवसबाट समान 8 खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा महिला तथा पुरुष टीम गरी दुई विधामा समावेश गरिएको छ। प्रतियोगिताको विजेताले विश्व टीम टेबल टेनिस च्याम्पियनशीप 2026 सहभागिता जनाउन पाउनेछ। जावलाखेल युथ क्लब विरूद्ध 3-1 जित निकाल्दै मनाङ मर्स्याङदी क्लब एनएफआईयू 16 लीगको तेस्रो स्थानमा उक्लिएको छ। जितसँगै मनाङले 9 खेलमा 20 अङ्क जोडेको छ। पराजित जावलाखेल समान खेलबाट 10 अङ्कका साथ 9 स्थानमा छ। सोमबार सातो बाटो स्थित एन्फा मुख्यालय मैदानमा मनाङलाई जित दिलाउन ईश्वर दमाई परियार, सियोम श्रेष्ठ र साकिन कुमारले गोल गरे। जावला खेलका लागि पूजन सुनवारले गोल फर्काए। सोमबार नै सम्पन्न खेलमा मच्छिन्द्रले आर्मीलाई 5-0 पराजित गर्यो। जितसँगै 9 खेलमा 20 अङ्क जोडेको मच्छिन्द्र दोस्रो स्थानमा उक्लिएको छ। पराजित आर्मी समान खेलबाट 6 अङ्कका साथ 12 स्थानमा छ। सातो बाटो स्थित एन्फा मुख्यालय मैदानमा मसिन्द्रलाई जित दिलाउन अर्जुन बहादुर कठायतले 2 तथा प्रज्ञान राई, हिमाल थिङ र विकास थापाले समान 1-1 गोल गरे।
अब मौसम आगामी 24 घण्टामा कोशी बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका 1-2 स्थानमा हल्का वर्षा हुनुको साथै कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको बिप्पर कटेरीका एकै घरका 16 जना 4 दिनदेखि सम्पर्कविहीन, उनीहरूको खोजी भइरहेको प्रहरीको भनाई। स्थानीयवासीको माग सम्बोधन गरेर काठमाडौँ तराई मधेस द्रुतमार्गलाई तीव्रताका साथ अघि बढ़ाउन प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बन्धित अधिकारीलाई निर्देशन। रेबिज विरूद्धको भ्याक्सिन र सर्पदंश उपचारमा प्रयोग हुने खोप साथै प्रदेशमा आपूर्ति भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र थाइल्याण्ड र क्याम्बोडिया युद्ध विरामका लागि सहमत। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।